नमस्कार, कार्यक्रम नालीबेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। नालीबेली प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। सफलता, परिश्रम, चुनौती र अवसर सँगै जीवनका भोकाईले दिएका सिकाइहरूका बारेमा कुराकानी गर्छौं। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका छन् र तपाईँ हामी हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारेको रेडियो कार्यक्रम हो नालीबेली। आउनुहोस् अब ढिलो नगरी आजको नालीबेली कार्यक्रम शुरू गर्न यहाँहरूबाट अनुमति माग्दै आजको नालीबेलीमा आउनुभएका पाहुना विमल खडाईसँग कुराकानी अगाडि बढाउँ। स्वागत छ यहाँलाई कार्यक्रम नालीबेलीमा।
धन्यवाद
विमलजी। के गर्दै हुनुहुन्छ आज भोलि?
के गर्नु, अहिले अब पेसाले कराते प्रशिक्षक। अब राष्ट्रिय प्रतियोगिताहरूको समय अवधि पनि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदले तोकिसकेको छ र अब त्यो राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरू तयार गर्ने काम तर्फ लागिरहेको छु भन्नुपर्छ।
खास गरी यहाँ कराते क्षेत्रलाई चाहिँ भित्राउनमा तपाईँको ठूलो योगदान छ भन्ने हामी सुनेका छौँ। के थियो त्यति बेला कराते जगत, कस्तो थियो?
कराँतेको इतिहास साँच्चै गरी भन्नुपर्दाखेरि यो वास्तविक यो कराते खेल नेपालमा 2046 सालको प्रजातन्त्र सँगसँगै यसले जाने खुल्ला रूपमा खेल्ने र खेलाउने अवसर पाएको भन्नुपर्छ। यसलाई पञ्चायत कालमा यो कराँतेलाई जाने एउटा प्रतिबन्धित गरिएको खेल हो नेपालमा 2035-36 सालमा भित्रे तापनि, तर यसले त्यस बेला वैधानिकता पाएको थिएन र त्यसपछि चाहिँ 2046 साल सफल जनआन्दोलनपछि प्रजातन्त्र सँगसँगै यो कराते खेलले पनि वैधानिकता पायो र त्यस बेला यहाँ चाहिँ खेलिने भनेको एउटा मार्सल आर्ट भनेर कराते खेलमा खेललाई खेलिन्थ्यो। मार्सल आर्टमा जाने अब भनौँ ताइक्वान्डोले पहिले नै मान्यता पाएर एउटा भनौँ न ताइक्वान्डोको विभिन्न राष्ट्रिय प्रतियोगिताहरू हुन्थ्यो। हामीहरू पनि त्यो ताइक्वान्डो प्रतियोगितामा सहभागिता जनाउँथ्यौँ। ताइक्वान्डोको प्रतियोगिताको हामीले पनि राष्ट्रिय प्रतियोगिता, थुप्रै राष्ट्रिय प्रतियोगिता ताइक्वान्डो प्रतियोगिता पनि खेलियो किनभने त्यो बेला कराते थिएन। त्यसपछि खेल्दै जाँदाखेरि चाहिँ हाम्रो इन्जिनियर रतन आयर महेन्द्रनगरको सालगारी जहाँ अहिले आँखा अस्पताल छ, त्यो आँखा अस्पतालको एरियामा रतन अहिले कराते खेलको प्रशिक्षण सुरु गर्नुभयो। त्यो पनि लुकी छिपी प्रशिक्षण सुरु गर्नुभयो। सुरु गर्दाखेरि हामीले पनि यसो हेर्यौँ। हेर्दाखेरि चाहिँ त्यो राम्रो लाग्यो। त्यसपछि के रतन दाईले पनि हामीलाई ल तिमीहरू पनि खेल्ने भए आऊ भनेपछि जाने अलिअलि बढ्यो होइन, एक दुई दिन त्यहाँ खेल्ने मौका पाइयो। त्यसको सँगसँगै फेरि जाने हामी रतन दाई जाने अब भनौँ न आफ्नो पढाइको सिलसिलामा बाहिर रसातिर जानुभयो। पढाइको सिलसिलामा बाहिर गइसकेपछि फेरि अब ताइक्वान्डोको कोच आउनुभयो। ताइक्वान्डोको कोच आएपछि हामीले फेरि ताइक्वान्डो जोइन गर्यौँ। फेरि ताइक्वान्डो जोइन गर्यो। ताइक्वान्डो खेल्दै जाँदा 2046 सालमा जब कराँतेले प्रजातन्त्रको बहाली सँगसँगै कराँतेले जब जाने एउटा प्रतिबन्ध फुकुवा भयो, मान्यता पाउन थाल्यो। मान्यता पाएपछि अनि त्यसपछि 2046 सालदेखि 47 सालमा प्रथम राष्ट्रिय कराँते प्रतियोगिता भनेर जनकपुरमा आयोजना गरियो। जनकपुरमा आयोजना हुँदाखेरि हाम्रो त्यस बेला पूर्वबाट मदन उप्रेती भन्ने जाने कराँतेको गुरु आउनुभयो
महेन्द्रनगरमा।
कराँतेको गुरु आउनुभयो, फेरि उहाँले पनि त्यो बेला भनौँ न कराँतेको खेलाडी पाउनु भएको थिएन। अब हामी पनि ताइक्वान्डो खेल्दा त्यतिकै जाने अब एक आपसमा साथीभाइहरू मनमुटाव भएर हामी पनि त्यतिकै नखेल्ने भने त्यतिकै बसिरहेको थियौँ। बस्दाखेरि जाने अब त्यहाँ जाने त्यस बेला जिल्ला खेलकुद विकास समितिमा चित्राङ दाई सचिव हुनुहुन्थ्यो। चित्राङ दाईले जाने अब हामीहरूलाई जाने त्यहाँ समेट्नु भयो। चित्राङ दाईले भने ल तिमीहरू जाने त्यो ताइक्वान्डो खेल, कराँते खेल, अहिले कराँतेको गुरु आउनु भएको छ, तिमीहरूलाई अवसर पनि छ भनेर भन्नुभयो। त्यसरी जाने यसो गुरुले पनि हामीलाई मोटिभेट गर्नुभयो। उहाँले के भन्नु, तब ताइक्वान्डो खेल्ने खेलाडीलाई जाने कराँते खेल्न कुनै गाह्रो होइन, अप्ठ्यारो छैन होइन, ताइक्वान्डोमा अलिकति जाने एउटा खुट्टाहरूको प्रयोग बढी हुन्छ भने कराँतेमा जाने त हात र खुट्टा दुवैटीको प्रयोग हुन्छ, तपाईँहरूले खालि ताइक्वान्डो खुट्टा त प्रयोग गर्नुहुन्छ, हातको मात्र तपाईँहरूले सिक्नु छ भनेर जाने त्यसरी उहाँले मोटिभेट गरेर हामीलाई जाने कराँतेतर्फ ल्याउनु भयो। कराँतेतर्फ ल्याउँदै जाँदा त्यसपछि हामीले प्रथम राष्ट्रिय प्रतियोगिता हामीले जनकपुरमा सहभागी हुने मौका पायौँ। त्यो सहभागी हुने मौका पाउँदै जाँदा त्यसपछि जाने थुप्रै प्रतियोगिताहरू खेलियो होइन, थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइयो, खेलियो। 2051 सालमा त कोचमा नै नियुक्त भइयो राष्ट्रिय खेलकुद परिषदबाट। त्यो बेला जाने केशव स्थापित सदस्य सचिव हुनुहुन्थ्यो। उहाँले जाने केशव स्थापित भनेको वास्तविक भन्यो भने खेलकुद जगतमा जाने उहाँलाई मान्नै पर्ने व्यक्ति पनि हो, किनभने उहाँले त्यस बेला जाने राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय खेल राष्ट्रलाई खेलकुदको विकास गर्नु छ भने प्रशिक्षकहरू हुनैपर्छ। प्रशिक्षक बिना प्रशिक्षक जाने त्यो हुँदैन, प्रशिक्षक हुनैपर्छ र प्रशिक्षकलाई हामी राख्नै पर्छ भन्ने भन्नु उहाँको उद्देश्य अनुसार त्यो एउटा प्रशिक्षकको जाने उहाँले जाने भ्याकेन्सी एनाउन्समेन्ट
गरिदिनुभयो।
उहाँले भ्याकेन्सी एनाउन्समेन्ट गर्नुभयो। भ्याकेन्सी एनाउन्समेन्ट गरिसकेपछि त्यो बेला 52 सालदेखि प्रशिक्षक भइयो। प्रशिक्षक भइसकेपछि विभिन्न ठाउँमा विभिन्न जिल्लाहरूमा गएर प्रशिक्षण गराउने मौका पाइयो। मैले यो कञ्चनपुर मात्र होइन सुदूरपश्चिममा मेरो थुप्रो आफ्नो चेलाहरू छ, थुप्रो ब्ल्याक बेल्ट छ, थुप्रो जाने केटाहरू छ, कोही थुप्रो जाने कोही फोर्समा गइसके, कोही नेपाली सेनामा छन्, कोही नेपाल प्रहरीमा, कोही एपीएमा छन्, कोही विदेश पनि छन्, धेरै जाने विदेश पलायन पनि भएको अवस्था छ।
विधिगत रूपमा यसको चाहिँ जगेर्ना गर्नको लागि जब सुरुवात गर्नुभयो सुरुवातका दिन कस्ता रहेका?
हामी राष्ट्रिय प्रतियोगिता खेलेर आइसकेपछि राष्ट्रिय प्रतियोगिता खेलेर आइसकेपछि अब कञ्चनपुरमा जाने करातेलाई स्थायित्व दिनुपर्छ र कराते प्रशिक्षण सुरु गर्नुपर्छ भनेपछि त्यसपछि पनि हामीले कवडालमा हामीले ठाउँ पाएनौँ। कवडालमा हामीले ठाउँ नपाएको खण्डमा अनि त्यसपछि हामीले कर्मचारी मिलन केन्द्र थियो त्यहाँ सिडिओ साहबसँग हाम्रो रतन दाई त्यो बेला इन्जिनियर भएर आउनु भएको थियो, रतन दाई भवन शाखामा हुनुहुन्थ्यो इन्जिनियर। रतन दाईले भन्यो ल सिडिओ साहबलाई म कुरा गर्छु तिमीहरू त्यहाँ ट्रेनिङ सुरु गर भनेर भनेपछि हामीले विधिवत त्यो बेला ललितबहादुर खत्री सिडिओ साहब हुनुहुन्थ्यो, ललितबहादुर खत्री सिडिओ साहबसँग सिडिओ साहबलाई बोलाएर नै विधिवत जाने त्यहाँ जाने मिलन केन्द्रमा स्थापना गरेर मिलन केन्द्रमा हामीले त्यो कराते खेलको जाने भनौँ उद्घाटन गरियो। त्यहाँ उद्घाटन गरियो अनि धेरै वर्ष प्रशिक्षण गराउँदै जाँदा प्रशिक्षण गर्ने क्रममा अनि त्यसपछि जाने फेरि चित्राङ दाईले फेरि अनुरोध गर्नुभयो, उहाँले पनि अब कराते खेलाडी अब थुप्रो छ, कराते खेलाडी राम्रो निस्किन्छ, कराते जाने त्यस विकास हुने क्रममा छ, कराते उहाँले के सम्भावना देख्नुभयो। देखेपछि अनि त्यसपछि जाने चित्राङ दाईले जाने होइन भन्नुभयो तिमीहरू त्यहाँ किन ट्रेनिङ गराउने, ल कवडालमै आउनुपर्छ, तिमीहरू कवडालमै आउनुपर्छ, कवडालमै आएर ट्रेनिङ गराउनुपर्छ, कवडालमै गर्नुपर्छ भन्ने जाने उहाँ चित्राङ दाईले भनिसकेपछि हामी त्यहाँबाट फेरि मिलन केन्द्रलाई छोडेर कवडालमा गयौँ र कवडालमा नै कराते प्रशिक्षण गराउनको लागि धेरै बाधा व्यवधानहरू धेरै भनौँ काली ओह्राले पार गर्नु पर्यो भनौँ स्थापना गर्नको लागि अनि त्यसपछि जाने त्यो मजाले पछि जाने गर्दै गएपछि त्यसपछि हामीले जाने त्यहाँ कवडालमा स्थापना भइसकेपछि अनि त्यसपछि हामी हाम्रो जिल्लाको रिमोट एरियातिर जिल्लाको छिर्यौँ। छिर्दै जाँदाखेरि फर्स्ट गाविसतिर छिर्ने क्रममा जाने झलारी त्यसपछि बेलौरी पुनर्वास बेलडाणी आदि त्यही ठाउँमा सबै ठाउँमा जाने हामीले त्यहाँ छिरेर धेरै प्रतियोगिताहरू पनि आयोजना गर्दै गयौँ र त्यहाँ भनौँ न कराते बारेमा कसैले भनौँ धेरै त्यो बेला जाने अलि एउटा मानिसमा के सोचाइ थियो भने होइन कराते खेल्ने केटाहरू त फटफटा हुन्छ बदमास हुन्छ यस्तो हुन्छ उस्तो हुन्छ भन्ने गुन्डा हुन्छ भन्ने एउटा सोचाइ धेरैको जाने अधिकांश सोचाइ त्यो बेला माहौल पनि त्यस्तै थियो। त्यही भएर हामीले त्यो उहाँहरूको जाने त्यो सोचाइलाई जाने भगाउनका निमित्त हामी आफै खट्यौँ सबै साथीहरू कराटेका अहिलेका प्रशिक्षकहरू सबै साथीहरू जाने खट्यौँ कोही कता खट्यौँ सबैले जाने मिलेर जाने अहिले कराटेको जाने ठुलो परिवार हाम्रो भएको छ।
अहिले कति होला कञ्चनपुर जिल्लामा कराते खेल्ने संख्या कि यति थाहा छ?
कराते खेल्ने संख्या भन्नुपर्दा त पहिला जुन अहिले भन्दा 6-7 वर्षको अगाडिको कराते र अहिलेको कराते खेलाडीको संख्यामा जाने केही कमी चाहिँ आएको छ।
यहाँले भर्खरै भन्नुभयो विगतको तुलनामा अहिले चाहिँ कराटेतिर आकर्षित हुने मान्छेहरूको संख्या किन होला?
त्यो कमी आउने कारणहरू छ, धेरै वर्ष ग्याप भयो, अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुन पाएका छैनन्, एउटा राष्ट्रिय प्रतियोगिता मात्र हुन्छ अनि त्यसपछि चाहिँ राष्ट्रिय खेलकुद परिषदबाट पनि जुन पाउनुपर्ने खेल सामग्रीहरू खेलाडीहरूले भनौँ न प्रतियोगिताहरू पनि आयोजना भने खेलाडीहरूले पाउनुपर्ने खेल सामग्रीहरू पनि नपाउने अनि त्यसपछि जाने अलिकति कस्तो भनौँ न
खेलेर
अलिकति मेसो नमिलेको जस्तो अवस्था भएर अहिले जस खेलाडी त संख्या त उसरी जस राम्रै छ हाम्रो प्रतियोगिता कुनै ठाउँमा जिल्ला स्तरीय प्रतियोगिता हुनला नि कराटेको अब हामीले त घट्यो भन्छौँ तर जाने प्रतियोगिता हुनलाएपछि खेलाडी देखिहाल्छ फेरि एउटा प्रतियोगिता जिल्ला स्तरीय प्रतियोगिता मात्र हुनलाई भने 300-400 खेलाडी पुग्छ त्यस्तो अवस्था चाहिँ फेरि तर हामीलाई जाने घटेको महसुस भइरहेछ।
अब यस्तो अवस्था छ सरकारका तर्फबाट जुन किसिमले एउटा सपोर्ट गर्नुपर्ने हो त्यो कतिको पाउनु?
गभर्मेन्टबाट सपोर्ट भन्ने अब हामीलाई त सपोर्ट भन् मैले आफूले जानेको भन्दा गभर्मेन्टले सपोर्ट भनेको त गभर्मेन्टबाट अहिले त हामीले सामान्य के तलब मात्र खाएर बसिरहेछौँ, कोचहरूले तलब मात्र खाएर बसिरहेका छौँ हामी सबै कोचले किनभने भौतिक पूर्वाधारहरू केही छैन अनि त्यसपछि नै भएन भनेर खेल सामग्रीहरू केही छैन, प्रशिक्षकहरूको मुभमेन्ट भनौँ न प्रशिक्षकहरूको परिचालन पनि केही पनि छैन, त्यसले गर्दाखेरि अहिले हामीले तलब खाएर बसेको स्थिति मात्र मैले पाएको छु र हामीलाई कोचलाई जाने राष्ट्रिय खेलकुद परिषदले परिचालन गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले खेल सामग्री सहित दिएर कोचहरूलाई भनौँ न एउटा कोचहरूले परिश्रम गरे बापत एउटा पारिश्रमिक त्यो तलबले मात्र भएन नभएर एउटा भनौँ एउटा विभिन्न खाजा व्यवस्था भत्ता आदि इत्यादिको व्यवस्था गरेर ल तपाईँहरूले यसरी जाने भनौँ न एउटा प्रशिक्षणहरू सञ्चालन गर्नुहोस् भनेर गाउँ गाउँमा खटाउने आदि इत्यादि त्यो पनि भएको छैन होइन जसले गर्दाखेरि अब म त के भन्छु भने समग्र भन्नुपर्दाखेरि अब त्यत्रो वर्ष सेवा गरियो हामीले त्यत्रो कराते छोडेको नै कति वर्ष भइसक्यो, कोच भएको पनि 20 वर्ष भएर अहिले हामीले सेवा पुरस्कार पनि पाइसक्यौँ, 20 वर्ष सेवा पुरस्कार पनि पाइसक्यौँ भनौँ न अहिले धेरै साथीहरूले पाइसक्यो, अब हाम्रो सुदूरपश्चिमकाले पाउन बाँकी छ पुरस्कार, अस्ति जाने वितरण गर्यो भन्ने सुनेको थिएँ. अब जहाँसम्म अब हामीले यत्रो वर्ष काम गरिसक्यौँ, धेरै कुराहरू नयाँ टेक्निकहरू डेभलप भइरहेको छ, हरेक कुरा हामीले रिफ्रेस पाएका छैनौँ, कोचहरूले रिफ्रेस पाएका छैनौँ. अब हामीले प्रशिक्षण गराउने के त, हामीले प्रशिक्षण गराउने के त भन्दाखेरि उही पुरानो ढर्रामा गएर प्रशिक्षण गराउने कुरा हुन्छ. अनि त्यसपछि कहाँबाट त्यहाँदेखि खेलाडी अनि क्वालिटी खेलाडी कसरी उत्पादन, त्योभन्दा त सबभन्दा बेटर मैले जानेको त हामी सबै जो भनौँ न उमेर पुगिसकेका कोचहरूलाई जहाँसम्म जाने राष्ट्रिय खेलकुद परिषदले नेपाल सरकारले एकमुष्ट पाउनुपर्ने सुविधाहरूलाई एकमुष्ट दिएर राम्रोसँग ससम्मान विदाई गरेर नयाँ कोचहरू जाने राख्नुपर्छ जस्तो मलाई लाग्छ.
तपाईँहरू गाउँ गाउँमा जाँदाखेरि त अब नयाँ खेल भयो सायद बजारमा जतिको चाहिँ मान्छेहरू चाहिँ आकर्षित थियो होला त्यति चाहिँ गाउँमा थिएन होला भने त्यो बेला गाउँका मान्छेहरूलाई कसरी तपाईँले कन्भिन्स गर्नुभयो, कसरी ट्र्याकमा यो खेललाई चाहिँ अगाडि बढाउनुभयो?
गाउँका मान्छेलाई कन्भिन्स गर्नका लागि हामीले सर्वप्रथम हामी जहाँ पनि खटिए हामीले एउटा खेल मात्र नभएर सामाजिक कुरीतिहरूका विरुद्ध पनि खेलाडीहरूलाई परिचालन गर्यौँ. खेलाडीहरूलाई बाटो खन्नेदेखि लिएर सरसफाई आदि इत्यादि उसमा त्यो बेला हामीले प्रयोग गर्यौँ खेलाडीहरूलाई. खेलाडीहरूलाई प्रयोग गर्यौँ अनि गाउँमा समाजमा हुने कामहरूलाई सघाउने खेलाडीहरूलाई प्रयोग गर्यौँ होइन. त्यसरी जाने खेलाडीहरूलाई प्रयोग गर्दाखेरि जाने त्यसपछि अधिकांशको मनमा के भने हामीले त कराते भन्यो त यस्तो हो उस्तो भन्ने सोच्थ्यौँ, यो त नराम्रो गुन्डा फटा हुन्छ भने, तर खेलाडी त यसमा त अनुशासन बढी हुने रहेछ, कराते भनेको त यस्तो रहेछ, बढी जाने अनुशासित खेलाडी जाने यसले उत्पादन गर्दो रहेछ भन्ने जाने हामीले गाउँमा गाउँ गाउँमा हामीले त्यस्तो पारिसकेपछि त्यसपछि जाने गार्जेनहरूले आफै अभिभावकहरूले आफै जाने बच्चाहरू पठाउन थाल्नु भयो र अनि हामी पटक पटक खेलाडीहरूलाई हामीले कहिले पनि क्लास सुरु हुनुभन्दा अगाडि र क्लास सकिएपछि हामी खेलाडीहरूलाई कहिले पनि के भन्थ्यौँ भने हाम्रो अरू खेल र हाम्रो खेल भिन्न छ अनुशासनको लागि. जस्तो भनौँ हाम्रो कराते मार्शल आर्टहरूमा, कराते मात्र होइन ताइक्वान्डोमा पनि मार्शल आर्टहरूमा नि के हुन्छ भने अन्य खेलको दाँजोमा हाम्रो खेलाडीहरू गुरुको आज्ञाकार नै हुन्छ र अनुशासित नै हुन्छ अन्य खेलको दाँजोमा. म त्यो त एकदमै घमण्डका साथ भन्छु कराते खेलको दाँजो.
अनि विमलजी, अब यो अहिले जुन स्कुलहरूले पनि यो सिकाउने बच्चाहरूलाई चाहिँ होइन सानैबाट त्यो फी लिएर के गरेर त्यो यो चाहिँ कराते जुन सिकाइरहेछ यो कसरी सञ्चालन गरिरहेछ, यसमा तपाईँहरूको के छ खास गरी?
यो बडा राम्रो एउटा प्रश्न गर्नुभयो. यो वास्तविक खेलकुदका लागि विद्यालय भनेको एउटा बेस होइन, विद्यालय भनेको एउटा बेस हो. हाम्रो भनाइ पनि त्यही हो, विद्यालय प्रत्येक विद्यालयमा खेल शिक्षकहरू राखिनुपर्छ र प्रत्येक विद्यालयबाट नै खेलाडीहरू प्रोडक्ट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो. र यहाँ त यो सिस्टम छैन, तपाईँ काठमाडौँतिर जानुहोस्, प्रत्येक विद्यालयमा प्रत्येक स्कुलमा जाने खेल शिक्षकहरू विभिन्न खेलका खेल शिक्षकहरू राखेको छ. खेल अब यहाँ जाने यहाँ मैले धेरै हाम्रो प्याप्सन एन प्याप्सन यो प्राइभेट अर्गनाइजेसन विद्यालयहरूका सरहरूलाई पनि मैले अध्यक्षहरूलाई पनि उहाँहरूलाई पनि भन्ने मैले धेरैलाई जाने रिक्वेस्ट पनि गरेँ होइन, हाम्रो खेललाई पनि तपाईँहरूको विद्यालयमा समावेश गराइदिनुहोस्, हाम्रो खेलमा पनि खेलाडीहरू तपाईँहरूको विद्यार्थी विद्यालयबाट निस्किन्छ भनेर जाने मैले धेरै उहाँहरूलाई अनुरोध गरेँ. विद्यालयमा जाने भन्नुपर्दाखेरि हाम्रो सनराइज स्कुल महेन्द्रनगरमा सर्वप्रथम जाने कराते सुरु गर्ने इन्टरनेसनल पब्लिक स्कुल हो होइन. इन्टरनेसनल पब्लिक स्कुलमा त्यो बेला जाने हाम्रो एउटा एसबी थापा भन्ने सर हुनुहुन्थ्यो. एसबी थापा सर उहाँ आफै पढाउनुहुन्थ्यो र उहाँ हाम्रो ब्ल्याक बेल्ट पनि भएको हुनाले उहाँले आफै सुरु गर्नुभयो होइन, इन्टरनेसनल सुरु गर्यो. त्यही पछि जाने इन्टरनेसनलमा फेरि केही वर्षपछि जाने इन्टरनेसनलमा त्यो कराते मार्सल आर्ट जाने खै किन हरायो कसरी हरायो थाहा भएन. अनि त्यसपछि सनराइज पब्लिक स्कुलले सुरु गर्यो. सनराइज पब्लिक स्कुलले पनि दुई तीन पटक हाम्रो एकपटक लीला सिंह बहिनीले हाम्रो कराटेको उत्कृष्ट खेलाडी हो लीला सिंह भन्ने, लीला सिंहले पनि प्रशिक्षण गरायो. त्यसपछि जाने त्यहाँ हाम्रो ईश्वरी बहिनीले प्रशिक्षण गरायो. त्यसपछि जाने सरकारी विद्यालयमा भन्नुपर्दाखेरि हेर्नुहोस् है, सरकारी विद्यालयमा प्रशिक्षण गराउनु पर्दा वार्ड नम्बर 19 लक्ष्मी उच्च मावि बाघफाटाले मात्र सरकारी विद्यालयमा एउटा प्रशिक्षण सुरु भएको त्यही मात्र हो सरकारी
विद्यालयमा.
भ्याउने खालको मात्र यहाँ त्यस्तो छ, किनभने हामीलाई त भनौँ न एउटा सबै विद्यालयहरूले जाने अब हामीले प्रशिक्षक दिन नसके पनि हामी जो हामीसँग जाने सिनियर ब्ल्याक बेल्टहरू छन् एउटा भनौँ न ब्ल्याक बेल्ट हाम्रो त डिप्लोमा लिने बित्तिकै उसले ट्रेनिङ गराउनु पाउँछ, प्रशिक्षण गराउनु पाउँछ. हामी सरहरूले माग्ने बित्तिकै हामी ब्ल्याक बेल्टहरूलाई पठाइदिन्थ्यौँ र उहाँले प्रशिक्षण गराए बापतको पारिश्रमिक दिने गरी त्यही विद्यालयले नै प्रशिक्षण गराए बापत पारिश्रमिक दिने गरी हामी पठाउन सक्थ्यौँ. तर जाने त्यसमा जाने खोइ अब सरहरूले अलि चासो नदिएको हो कि के कसो हो, फेरि जाने अझ जाने हामी जाने सरहरूलाई रिक्वेस्ट गर्ने उसमा छौँ,
त्यो प्रयास गरिरहनु भएको
गरिरहेछौँ.
बिहुलजी, अब यो स्कुल खास गरी कञ्चनपुरमा एसोसिएसन पनि होला होइन,
छ
तपाईँहरूको एसोसिएसनले के कस्तो काम गरिरहेछ?
कराते एसोसिएसनको काम भनेको कराते खेललाई व्यवस्थापन गर्ने काम जाने एसोसिएसनको हुन्छ। अहिले हामीले कराते कबडहलमा कबडहलको हाताभित्र एउटा जाने कराते को ठूलो भवन बनाइरहेका छौँ, जसमा भनौँ न राष्ट्रिय खेलकुद परिषदबाट आएको केही रकमले अहिले हामीले त्यो भवनको अहिले आधा मात्र बनाएका छौँ। बाँकी जाने हामीसँग जाने अब आर्थिक अभाव भएको कारण त्यो अहिले जाने आधा अधुरो भवनमा रहेको छ। र सम्पूर्ण यस क्षेत्रबाट जितेर मनोनित भएर जानुभएका माननीय सांसदहरूसँग माननीय मन्त्रीज्यूहरूसँग अनुरोध गर्ने हाम्रो जाने एउटा विचार रहेको छ। र अनुरोधको लागि हामीले पत्राचार पनि केही सांसदहरूलाई पत्राचार गरिसकेका छौँ र केहीलाई गर्न बाँकी नै रहेको छ। र म फेरि पुनः म सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई भन्न चाहन्छु भने हाम्रो जाने जुन कराँतेका भनौँ प्रशिक्षकहरूको पहल र कराँतेको एसोसिएसन स्पेसल गजेन्द्र बहादुर चन्द लगायतको टिमले जाने जुन हल निर्माण गर्ने एउटा पहल गरेर जाने भनौँ त्यहाँसम्म जाने पुग्यो, त्यो हललाई जाने पूरा गर्नमा सम्पूर्ण महानुभावहरूले सहयोग गरिदिनु होला भन्ने म आग्रह गर्दछु।
नितान्त यो खेल महत्वपूर्ण छ, यस खेललाई चाहिँ मान्यता पनि पाइसकेको अवस्था छ होइन। खास गरी यति समय तपाईँ खेलकुद क्षेत्रमा कराँते क्षेत्रमा मात्रै होइन समाजसेवी क्षेत्रमा पनि काम गर्नुभयो, यहाँ समाजसेवी भनेर पनि चिनिनुहुन्छ कतिपय ठाउँमा। भने पछाडि यसरी काम गर्दाको दौरानमा यहाँले आफ्नो जीवनको भोकाइलाई कसरी लिनुभएको?
खेलको सँगसँगै मेरो आफ्नो अर्को इच्छा भनेको समाजसेवा नै हो, त्यसमा दुई मात्रै छैन। म विभिन्न संघ संस्थामा अहिले कार्यरत पनि छु र मलाई जाने सानैदेखि हाम्रो आदरणीय दाजु लीलाध्वज बस्नेतको समाजसेवाबाट प्रेरित भएर म जाने त्यो समाजसेवा गर्नुपर्छ भन्ने जाने भनौँ एउटा सोचाइ राखेर म पनि समाजसेवामा आएको होइन। अहिले जसले गर्दाखेरि म पनि विभिन्न सामाजिक संघ संस्थाहरूमा कार्यरत छु र समाजसेवा गर्नलाई जाने मलाई एकदमै भनौँ भित्रैबाट जाने इच्छा शक्ति प्रकट हुन्छ, जागेर आउँछ। र म अझ पनि मलाई जहाँसम्म यस्तो सामाजिक कार्यहरूमा जाने जुनसुकै व्यक्तिले जुनसुकै संघ संस्थाले मलाई बोलाए पनि ल यसो गरौँ आउनुहोस् यसो गरौँ यसरी जाउँ भनेर भन्नुहुन्छ भनेपछि म अझ पनि उहाँहरूसित जुनसुकै हातेमालो गर्न तयार छु समाजसेवाको लागि। त्यो पनि समाजसेवाको लागि कस्तो समाजसेवा भनेपछि यो भनौँ न निस्वार्थ समाजसेवा पनि, यहाँ त समाजसेवा भन्ने बित्तिकै भनौँ विभिन्न एउटा स्वार्थका लागि पनि छन्। अब हुन त स्वार्थ भन्ने बित्तिकै
यसलाई
समाजसेवा देखाउने पनि छन्, तर यो निस्वार्थ स्वार्थको पनि यसका पनि भनौँ न यसलाई जुन अर्थमा लग्यो पनि जसरी लग्यो उस्तै हुन्छ। फेरि अब एउटा भनिन्छ निस्वार्थ मान्छे त कोही पनि हुन्न भने भन्छन्, हुन पनि त्यो पनि ठिक हो। आमाको कोखबाट जन्म लिइसकेपछि बच्चाले जब क्या क्या गरेर कराउँछ त्यो नै स्वार्थ हो भन्छन् होइन, तर वास्तविक स्वार्थ त हो, तर त्यस किसिमको स्वार्थ नभएर हाम्रो जाने अब कोही भनौँ कसै कोही के को लागिरहेको हुन्छ भनेपछि म त्यहाँबाट के त्यो संस्थामा लागेर के आर्थिक लाभ गरौँला अथवा म त्यहाँबाट लागेर कुनै जाने भनौँ त्यसो उसबाट जाने आफूलाई बचाउनका लागि पनि त्यसरी सामाजिक सेवा संघ संस्थाहरूमा लागेका साथीहरू पनि छन्, थुप्रै देखिएका छन् हामीले। तर त्यस किसिमको म चाहिँ त्यस किसिमको नभएर मलाई जाने भनौँ महेन्द्रनगरमा अहिले सामाजिक संस्थाहरूमा जानु भनौँ अहिले एउटा हाम्रो अहिले हेल्प नेपाल हाम्रो सामुदायिक सेवा केन्द्र नै होइन, हामीसँग कस्तो भने सामुदायिक सेवा केन्द्र भन्ने संस्था हाम्रो कस्तो छ भनेपछि तपाईँको एउटा बजेट हुँदैन, सम्पूर्ण त्यो काम गर्नु पर्यो भने सानो काम गर्नु पर्यो भने हामीले आफ्नो पकेटबाट जुन हामीले पाएको नेपाल सरकारको काम गरेर पाएको जाने तलब छ त्यो तलबबाट पनि केही अंश छुट्याएर हामी त्यसमा लगाएर पनि हामी त्यसरी काम गरेर हुन्छौँ। यो त हामीले होइन स्थापना गरेको, यो स्थापना चाहिँ हाम्रो वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टज्यू यसको संस्थापक अध्यक्ष अहिले सामुदायिक सेवा केन्द्रको वरिष्ठ सल्लाहकार पनि हुनुहुन्छ, उहाँहरूले नै स्थापना गर्नुभएको, हामी त धेरै पछि आएको अहिले योसँग जोडिएका छौँ।
काम के गर्छ खास गरी
यो सामुदायिक सेवा केन्द्रले काम गर्ने भनेको जनता र प्रहरीको बीचमा जनता र प्रहरी मिलेर समाजमा भएका विभिन्न भनौँ न विकृति विसङ्गतिहरूलाई हटाउने काम र विभिन्न अब नेपाल सरकारको जाने नियमहरूलाई जाने एउटा जनताका माझमा जाने कार्यान्वयन गराउने होइन, अनि त्यसपछि जाने विभिन्न किसिमका जाने अब हामीले लागु औषध दुर्वेसिनीहरूका बारेमा सचेतना फैलाउने अनि त्यसपछि जाने तपाईँको जाने यो अहिले हामीले जाने विशेष गरी जाने सामुदायिक सेवा केन्द्र काम ट्राफिक व्यवस्थापन को सचेतना फैलाउने आदि इत्यादि काम यसले हामीले सामुदायिक सेवा केन्द्रले गरेको छ। जनता र प्रहरी मिलेर गर्ने काम
समाजसेवीकै रूपमा नगर सफाईमा पनि तपाईँ देखिनु भएको छ होइन। यो सफाई अभियान पनि अहिले अब के कसरी भित्राउनु भएको
अहिले जुन तपाईँले देखिरहनु भएको छ महेन्द्रनगर जुन सरसफाई अभियान जुन चलिरहेको छ यो पनि अब अभियान सुरु गर्ने भनेको अहिले भर्खरै आउनुभएको भीमदत्त नगरपालिकामा आउनुभएका कार्यकारी अधिकारी त ज्ञानेन्द्रबहादुर डाङ्गीले जुन अभियान जो सुरु गर्नुभयो एकदम अति राम्रो र अति भनौँ न एउटा स्वागतपूर्ण जाने स्वागतयोग्य यो कार्य उहाँको रहेको छ जसले गर्दाखेरि तपाईँले देख्नु भएको छ बजारमा अहिले दुई महिना भइसक्यो फोहोर त्योभन्दा पहिलाको फोहोरको अवस्था र अहिलेको फोहोरको अवस्था हेर्नुहोस् धेरै फरक आइसकेको छ र त्यसमा जाने सामुदायिकले जाने भीम नगरपालिकाको कार्यकारी अधिकृत त आज हुनुहुन्छ उहाँ नेपाल सरकारको कर्मचारी हो तर यो नगर सफाई चाहिने हामीलाई यो नगर नगर चाहिने हामीलाई यो ठाउँ चाहिने हामीलाई तर हामी उहाँलाई साथ किन नदिने हामी उहाँ यो काममा जाने सहयोग किन नगर्ने यो अभियानमा हामी जाने किन हातमा नगर्ने भन्ने जाने सामुदायिक सेवा केन्द्र हेल्प नेपाल लगायतका ग्रेटर नेपाल लगायतको संस्थाहरू जाने लागेर अहिले हामी सबै सहकार्य गरेर हामी अगाडि बढिरहेका छौँ। हामीले यो सम्बन्धमा सामुदायिक सेवा केन्द्रले नगरपालिकालाई सहयोग गर्ने काम के भनेपछि हामीले प्रत्येक गल्लीमा वडा नम्बर 4 बजार एरियाको प्रत्येक गल्लीमा अहिले बजारबाट नै बढी फोहोर निस्क हुनाले बजार एरियाको वडा नम्बर 4 गल्लीहरूमा चाहिँ नि 5 गल्लीमा हामीले 18 ब्लक चाहिँ नि ब्लक समितिहरू गठन गरिदिएका छौँ। ब्लक समिति गठन गरेर त्यो ब्लक समितिलाई नै त्यो फोहोर व्यवस्थापनको जिम्मा ब्लक समितिलाई नै दिएछौँ। ब्लक समितिलाई दिएर अनि त्यो चाहिँ नि ब्लक समिति गठन गरेपछि हामीले नगरपालिकालाई बुझाएको छौँ ल यो तपाईँहरूको चाहिँ नि हामीले गठन गरेको ब्लक समिति यो उहाँहरूसँग नै अब चाहिँ नगरपालिकाले यही ब्लक समितिसँग समन्वय गरे काम गरोस् भने चाहिँ हामीले ब्लक समिति बनायो। त्यसपछि चाहिँ नि धेरै जाने भनौँ न अब त्यति अहिले हामी सरसफाइको जहाँसम्म हामी सरसफाइको अभियानमा चाहिँ अहिले 75% हामी पुगिसकेका छौँ। अब केही 25% बाँकी छ त्यो 25% पनि अब हामीले पार गर्न सक्यो भने चाहिँ महेन्द्रनगर कहिले फोहोर हुँदैन
हाम्रो शुभकामना छ तपाईँलाई पनि। अब कार्यक्रमको अन्ततिर पनि छौँ हामी धेरै कुराहरू गरिरहनु भएको छ आफूलाई परिचित गराउनु पर्दा कुन हिसाबले परिचित गराउन चाहनुहुन्छ?
मैले आफूलाई परिचित गराउनु पर्दाखेरि पहिलो त म अहिले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदको एउटा कराते प्रशिक्षकको रूपमा र अर्को चाहिँ नि विभिन्न संघ संस्थामा काम गर्ने सामाजिक कार्यकर्ता भनेर आफूलाई परिचित गराउन चाहन्छु।
तपाईँले आफ्ना तर्फबाट चुनौतीहरू के सामना गर्नु?
धेरै चुनौतीहरू सामना गरियो लाइफमा चाहिँ नि अब मैले एउटा आफू एउटा प्रशिक्षक भइसकेपछि म आफ्नै एउटा भनौँ न दुर्घटना एक्सिडेन्ट मोटरसाइकल एक्सिडेन्ट त्यो पनि खेलकुदकै क्रम भन्नुपर्छ खेलकुदको जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्नको लागि त्यहाँ हामी गुलरियामा जाने मिटिङको लागि भनेर जाने गएको थियौँ। टिम गठन गर्नु पर्यो र एउटा जिल्ला प्रतियोगिता आयोजना गर्नु पर्यो सरसल्लाह गर्नु गरौँ जाउँ भनेर गएको थियौँ तर जाने क्रममा जाने फर्किने क्रममा दुर्घटना परेपछि पनि म एउटा खेलको लागि प्रशिक्षण सञ्चालन गर्नको लागि विभिन्न ठाउँमा आफै मैले बैशाखी हातमा बैशाखी टेकेर पनि म विभिन्न ठाउँमा जाने प्रशिक्षण सञ्चालन गरेँ धेरै चुनौतीहरू पार गरेँ उकाले ओह्रालीहरू धेरै जाने खेलाडी उत्पादन गर्नका लागि धेरै बाधा व्यवधान र कठिनाइहरूलाई पार गर्दै
भनेपछि आफ्नो शरीरमा पनि चोट पुर्याउने सम्मको अवस्थामा पनि तपाईँ चाहिँ यो खेलकुदभित्रको पाटो क्रान्तिलाई चाहिँ स्थापित गर्न यसलाई चाहिँ भावी दिनमा चाहिँ यसलाई चाहिँ बढावा दिनका लागि यो खेलप्रति तपाईँ समर्पित हुनुहुन्छ हामीले बुझेका छौँ। आशा छ अवश्य पनि आगामी दिनमा तपाईँको दिनहरू अझै राम्रो रहन् नयाँ खेलाडीहरू उत्पादन हुन् र यस ठाउँलाई चिनाउने प्रतिभाशाली त्यस्ता खेलाडीहरूलाई चाहिँ उत्पादन गर्न सक्नुहुन्छ तपाईँले यदि चाहनुभयो भने। अझै पनि खेल जगतका तर्फबाट अन्तिममा जसले रेडियो सुनिरहनु भएको छ आज विमल खडाई धामसँग कार्यक्रममा हुनुहुन्छ उहाँबाट जानेका कुराहरू उहाँले भोकेका भोकाईहरूबाट उहाँहरूका जीवनमा पनि केही मार्गदर्शनका कुराहरू आउन् के भन्न चाहनुहुन्छ अन्तमा कार्यक्रममा?
अन्तमा म के भन्न चाहन्छु भने खेलकुद सबैका लागि अनिवार्य विषय होइन जिन्दगीमा आफ्नो शरीरलाई आफ्नो जीवनलाई स्वस्थ जीवन बिताउनु छ भने खेलकुद चाहिँ नि अनिवार्य रूपमा आफ्ना घर घरबाट आफ्ना नानीहरूलाईदेखि लिएर वृद्धसम्मकाले जाने अनिवार्य जाने खेलकुद चाहिँ नि मा सहभागी हुनु अनिवार्य भइदिनु होला भन्ने जाने म अनुरोध गर्न चाहन्छु।
हुन्छ, कार्यक्रममा अमूल्य समय दिनुभयो, यसको लागि पनि धन्यवाद भन्छु। आजको कार्यक्रम नालीबेली निर्धारित समय सकिन लागेको छ। श्रोताहरू, आज खास गरी हामीले विमल खडाईसँग कुराकानी गर्यौँ, प्रशिक्षक हुनुहुन्छ उहाँ चाहिँ कराते खेलको कञ्चनपुर जिल्लामा। उहाँले यो खेललाई कञ्चनपुर जिल्लामा भित्राउनका लागि विभिन्न समस्याहरू, विभिन्न अप्ठ्याराहरूलाई पनि पार गर्दै उहाँले चाहिँ यो खेल स्थापितै गरेर छाड्नुभयो। यहाँ चाहिँ यो खेल चलिरहेको छ। तपाईँ पनि आफ्नो नालीबेली कार्यक्रम रेकर्ड गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई 0995-7255, 0995-25-707, 0995-5115 मा फोन गरेर कार्यक्रमका बारेमा प्रतिक्रिया टिपाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रमबाट प्रविधिमा साथ दिने मित्रलाई धन्यवाद भन्दै कार्यक्रम सञ्चालक सुरेन्द्र पनि बिदा हुन्छु। हस्त, नमस्कार।